SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाई SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
नमस्कार, म सुनिता पोखरेल। एसबीएस रेडियोको नेपाली कार्यक्रम सुनिरहनुभएका तपाईँहरू सम्पूर्णलाई यस वर्षको पहिलो कार्यक्रममा स्वागत गर्दछु। आज विक्रम सम्वत 2078 साल पौष 18 गते, तदनुसार जनवरी 2 तारिक आइतबार। कार्यक्रम सुरु गर्नुपूर्व आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ। एसबीएस नेपाली गुरिङ्गाई राष्ट्रका कामारेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्छौँ, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। अब आजको कार्यक्रमको विषयवस्तुतर्फ प्रवेश गरौँ। कोभिड-19 महामारीका कारण रक्तदान गर्ने तयारी गरिरहेका कतिपयले आफ्ना अपोइन्टमेन्ट रद्द गर्दा ब्लड ब्याङ्कमा रगत अभाव नहोस् भनेर अहिले अस्ट्रेलियाली रेड क्रसले मानिसहरूलाई रक्तदान गर्न आग्रह गरेको छ। यसबारे रिपोर्ट सुन्नेछौँ। हरेक महिनाको पहिलो आइतबार जस्तै हामी आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग विविध आर्थिक विषयमा कुरा गर्नेछौँ। झन् आज त वर्षकै पहिलो आइतबार, त्यसैले हामीले गएको वर्षलाई आर्थिक हिसाबले फर्केर हेर्नेछौँ र आगामी दिनमा के कस्ता अपेक्षा राख्न सकिन्छ भन्ने बारे पनि कुरा गरौँला। तपाईँ पनि आफ्नो आर्थिक विषयसँग सम्बन्धित कुनै जिज्ञासा छन् भने हामीलाई 0429996263 एसएमएस गर्न सक्नुहुनेछ। हामी ती प्रश्नहरूलाई विश्वास भट्टराई समक्ष राख्नेछौँ। त्यस्तै हामीले गत बिहिबारको कार्यक्रममा एसबीएस नेपालीले एक वर्षभरि प्रसारण गरेका रोचक र विशेष सामग्रीहरूलाई समेटेर बनाएको रिपोर्टको मार्चसम्मको विषयहरू सुनाएका थियौँ। आज भने सहकर्मी दिनेता रिसालद्वारा तयार पारिएको रिपोर्टको बाँकीको अंश प्रस्तुत गर्नेछौँ। साथै नेपाल संवाददाताले पछिल्लो 7 दिनका प्रमुख समाचारका साथ प्रेस स्वतन्त्रता सम्बन्धी नेपाल पत्रकार महासङ्घको एक रिपोर्ट सार्वजनिक भएका सम्बन्धमा महासङ्घका अध्यक्ष विपुल पोखरेलसँग गरेको साताको विशेष कुराकानी पनि राख्नेछौँ। अझै पनि वर्ष सन् 2021 फर्केर हेर्नेछौँ, विशेष गरेर अब आर्थिक क्षेत्रमा के कस्ता एकदमै महत्त्वपूर्ण घटनाहरू भए अथवा महत्त्वपूर्ण समाचारहरू सुनिएका थिए भन्ने बारेमा एउटा रिपोर्ट प्रस्तुत गर्नेछौँ। त्यस्तै अब त्यही अब महिनाको पहिलो आइतबार भएको कारणले गर्दाखेरि आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग पनि हामी यही गत वर्षको विषयमा, त्यस्तै गरेर अब आउने समयका बारेमा चाहिँ केही कुराकानीहरू गरौँला। तपाईँको प्रश्न छ भने अघि नै पनि भनिहालेँ, हामीलाई 0429996263 एसएमएस गरेर आफ्ना प्रश्न जिज्ञासाहरू राख्न सक्नुहुनेछ। र त्यसै गरेर हामीसँग अब रक्तदानका सम्बन्धमा अहिले जुन रगतको अभाव नहोस् ब्लड ब्याङ्कहरूमा भनेर अस्ट्रेलियाली रेड क्रसले चाहिँ मानिसहरूलाई रक्तदान गर्न आग्रह गरेको छ, त्यसको बारेमा पनि रिपोर्ट सुन्नेछौँ। र हामी एसपिएस नेपालीद्वारा यो गत वर्ष चाहिँ के कस्ता विशेष प्रस्तुतिहरू अथवा रमाइला प्रस्तुतिहरू चाहिँ हामीले पस्क्यौँ तपाईँहरू समक्ष भन्ने बारेमा एउटा समग्र रिपोर्ट सुन्नेछौँ सहकर्मी दिनेता रिसालबाट। त्यस्तै नेपाल संवाददाताबाट गत 7 दिनका समाचार नेपालका र त्यस सँगसँगै एउटा विशेष कुराकानी पनि रहेको छ। तर अब अहिलेलाई भने गत बिहिबारको कार्यक्रममा प्रसारण गरिएको विषयतर्फ ध्यान दिउँ। हामीले बिहिबारको कार्यक्रममा सिडनीमा नयाँ वर्षको साँझमा आतिशबाजीको तयारीका बारेमा एक रिपोर्ट प्रसारण गरेका थियौँ र कोभिड-19 संक्रमण उच्च बिन्दुमा रहेको बेला राज्यका प्रिमियर डोमिनिक पेरोटे र प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले के भनेका थिए त उनीहरूको भनाइ एकपटक सुनिहालौँ।
People have now come out, taken that vaccination, and now we're in the phase of opening up. There'll be different issues. You say things have come our way now. I'm sure there are things that we have not envisaged today that will come our way next year, over the course of the next 12 months. What we have to be as a government is agile, adapt the circumstance, adapt the messaging to the changes that we're seeing. And I'm very confident where New South Wales sits today, based on our vaccination rate, based on the efforts that everyone's made, that we're going to lead the nation out of the pandemic.
What individuals can do is not go out and about when you've got symptoms. Get tested instead. Be cautious around, you know, those big events. You know, if someone says, how about we go and book a venue, say, is it a well-ventilated venue? You know, when you're there, ask people to keep the windows open. Simple things like that can really reduce the risk. So I think it's important that the community knows that they can take active steps to keep themselves and their loved ones safe.
र अब तपाईँहरूले पनि प्रमुख स्वास्थ्य अधिकारी केरी च्यानले भने जस्तै सुरक्षा सतर्कता अपनाउँदै नयाँ वर्ष मनाउनु भयो होला भन्ने आशा गर्दछु। र अब नयाँ वर्षको समयमा मात्र होइन हरेक समयमा यो सुरक्षा सतर्कता अपनाउनै पर्ने देखिएको छ होइन। अब यो रिपोर्ट चाहिँ हाम्रो वेबसाइटमा प्रकाशित छ भन्दै अब भने नेपालतर्फ लागौँ, जहाँ नेपाल पत्रकार महासङ्घको पछिल्लो प्रतिवेदनले सन् 2021 एक वर्षको अवधिमा 62 प्रेस स्वतन्त्रता हनन भएका घटना भएको देखिएको छ। यसबाट 190 पत्रकार र 4 सञ्चार माध्यम पीडित भएका छन्। पछिल्ला 7 दिनका समाचारका साथ यस हप्ताको विशेष कुराकानी सुन्नुहोस् नेपाल संवाददाता सेवा भट्टराईबाट।
यस हप्ताका प्रमुख समाचारमा नेपालको एउटा प्रमुख राजनीतिक दल नेकपा माओवादीको महाधिवेशन सुरु भएको छ र नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ। यस हप्ता नेपालको मौसम निकै चिसिएको छ। हिमाली क्षेत्रहरूमा हिउँ परेर जनजीवन अवरुद्ध भएको छ भने त्यसले हिउँदे बालीलाई फाइदा पुग्ने भनेर किसानहरू खुसी भएका छन्। काठमाडौँमा वर्षातका साथै तापमान घटेर 3 डिग्री सेल्सियस पुगेको छ। सरकारले यस वर्ष गुरुङ समुदायको मुख्य चाड तमु लोसारमा बिदा दिएपछि बिहिबार भव्य रूपले लोसार मनाइएको छ। नेपाल पत्रकार महासङ्घले एउटा प्रतिवेदन मार्फत गत वर्ष नेपालमा प्रेस स्वतन्त्रताको अवस्था चिन्ताजनक भएको बताएको छ। यसै सन्दर्भमा मैले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था र चुनौतीहरूका बारेमा पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलसँग कुराकानी गरेकी छु।
पत्रकार महासङ्घले भर्खरै प्रेस स्वतन्त्रता सम्बन्धी एउटा रिपोर्ट निकाल्नु भएको छ, त्यसमा चाहिँ पत्रकारहरूको अवस्थाले चिन्ताजनक भनेर भन्नुभएको छ। जस्तो कस्तो कस्तो घटनाहरू भएको छन् यो पछिल्लो वर्षमा चाहिँ?
खास गरी हामीले यो हाम्रो मोनिटरिङ डेस्क मार्फत देशभरिको पत्रकारहरूको अवस्था बारेमा अभिलेखीकरण गर्ने गर्छौँ र यो नयाँ वर्ष अङ्ग्रेजी सालको नयाँ वर्षको बेलामा हामीले के भयो यो वर्षमा भनेर हेर्दाखेरि अवस्था चाहिँ 50 बढी प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनाहरू भएको हामीले चाहिँ पाएका छौँ र त्यसमा खास गरी पत्रकारहरूलाई धम्क्याउने, पत्रकारहरूलाई चाहिँ यसो नलेख उसो नलेख भनेर चाहिँ तपाईँको विभिन्न यो के अरे मेसेज गरेर एसएमएस गरेर फोन गरेर भेटेर धम्क्याउने थर्काउने अनि प्रलोभन दिने टाइपका घटनाहरू चाहिँ त्यसो बढी छन्। दुर्व्यवहार खास गरी सार्वजनिक ठाउँमा चाहिँ कथानाम भन्ने यसो नलेख भन्ने होइन दुर्व्यवहार गर्ने त्यो टाइपका घटनाहरू छन्। र सबभन्दा समस्याको कुरा के भन्दाखेरि ती कुराहरूलाई हामीले रेकर्डमा पनि राख्छौँ, हामीले स्टेटमेन्टमा आफ्नो सार्वजनिक गर्छौँ र राज्यका संयन्त्रहरूलाई चाहिँ यो विषयमा चाहिँ गम्भीरताका साथ प्रस्तुत हुनुहोस् भनेर भन्छौँ। तर अहिलेसम्म पनि त्यसरी पत्रकारहरूमाथि दुर्व्यवहार गर्ने, धम्क्याउने र समाचार सम्मान पुऱ्याउने पात्रहरूलाई राज्यको तर्फबाट कारवाही भएको अवस्था छैन। हामीले स्टेटमेन्ट मार्फत चिन्ताको विषय भनेको यो हो, घटना घटिराख्ने तर त्यसलाई कारवाहीको दायरामा ल्याउने सन्दर्भमा राज्यको भूमिका उदासीन देखिने अथवा निष्क्रिय देखिने अथवा बेमतलबी देखिने त्यो प्रवृत्तिले चाहिँ हामीलाई चिन्तित तुल्याएको छ।
हजुर विपुलजी, अनि यस्तो घटनाहरू चाहिँ काठमाडौँमा भइरहेछन् कि अथवा बाहिर भइरहेछन् कि, अनि जस्तो तपाईँले धम्क्याउने त्यस्तो खालको भन्नुभयो, त्यो कुराहरू चाहिँ कस्तो समाचारको सन्दर्भमा चाहिँ त्यस्तो भइरहेछन्?
अब खास गरी यो चाहिँ देशभरिकै सङ्कलन हो, काठमाडौँको मात्रै पनि छैन, यद्यपि बागमती यो प्रदेश जहाँ काठमाडौँ पनि पर्छ अङ्कगणितको हिसाबले हेर्दाखेरि यहाँ अलिक धेरै जस्तो देखिन्छ, मिडिया पनि यहाँ धेरै भएको कारण पनि हुनसक्छ। बाहेक हाम्रो सातै प्रदेशमा यस्ता घटनाहरू छन् अनि धम्काउने खास गरी चाहिँ जो शक्तिशाली पक्ष छ, राजनीतिक पार्टीहरू होलान्, सरकारका संरचनावाला होलान्, यो के अरे व्यापारिक प्रतिष्ठानहरू होलान् अथवा नवधनाट्यहरू होलान्, त्यो ढङ्गका सत्ता र शक्तिको प्रयोग गरिराखेका पक्षसँग जोडिएका समाचारहरूमा बढी धम्क्याइने, बढी दुर्व्यवहार हुने भोगाई हाम्रा पत्रकार मित्रहरू रहेको तथ्याङ्कले देखाउँछ।
हजुर, अनि यो कुरा चाहिँ पछिल्लो वर्षमा आएर अलिकति बढेको हो कि अथवा योभन्दा पछिल्ला वर्षहरूमा पनि यस्तै प्रवृत्ति देख्नु भएको थियो कि, कस्तो थियो?
यस्तै छ, यो हामीले चाहिँ यसमा चाहिँ हेर्दाखेरि गर्दाखेरि 4-5 हेर्दाखेरि कहिले घट्ने कहिले बढ्ने छ, तर अङ्क करिब करिब समान छ, तपाईँको 2 चक्कलमाथि होला होइन। किसिमले भने पत्रकारहरूलाई धम्क्याएर चुप लगाउन खोज्ने प्रवृत्ति हाम्रो समाजमा विद्यमान छ, त्यसको परिणामस्वरूप कहिले वर्षभरिको हेर्दाखेरि चाहिँ तपाईँको 125 चाहिँ 150 घटनाहरू अघिल्लो वर्ष भएको देखिन्छ।
जस्तो ओलीको सरकारले चाहिँ अब प्रेस स्वतन्त्रतालाई अलिकति संकुचित गर्ने खालको नियम कानुनहरू ल्याउन खोज्नु भएको थियो, त्यसको असर पनि देख्नु भएको छ कि अथवा सधैँ नै एकनाशकै देख्नुहुन्छ यो ट्रेन्डहरू?
होइन, ओली सरकारको सन्दर्भ त अझ डरलाग्दो थियो, किनभने कानुन बनाएर नै पत्रकारलाई नियन्त्रण गर्न खाले दस्तावेजहरू ड्राफ्ट भएका थिए। यद्यपि हाम्रो दबाब स्वरूप ती कानुनहरू पेन्डिङ अवस्थामा छन्, त्यो अगाडि बढाउन सकेका छैन राज्य पक्षले। तर के भन्दा शासकको मानसिकता, चाहे त्यहाँ ओली होला नि त, अहिले प्रधानमन्त्री हुनुलाई योभन्दा अगाडिको हुनुलाई, शासकीय मान्यता चाहिँ त्यसलाई दबाएर राख्छु भन्ने हुने रहेछ भन्ने भोगाइ हामीले चाहिँ त्यो राखेका छौँ। त्यसले गर्दा त्यो मानसिकता नियन्त्रण गर्नुपर्छ भन्ने जुन मानसिकता छ, त्यो कानुनमा उहाँहरूले चाहिँ देख्न खोज्ने एउटा प्रयास त भयो। तर त्यही मानसिकताका साथ सरकारी संयन्त्रहरूबाट पनि धम्क्याइने, होइन, राजनीतिक नेतृत्वबाट धम्क्याइने, स्वास्थ्य समूहहरूबाट धम्क्याइने त्यो प्रवृत्ति छ। त्यसले गर्दा सरकारमा को हुनु र को नहुनुले प्रेस स्वतन्त्रलाई खासै त्यति ठुलो तपाईँको असर गरेको महसुस हामीले अहिलेसम्म पनि छैन। यहाँलाई भनौँ, ओलीको पालामा ड्राफ्ट गरिएका दस्तावेजहरू, कानुनका दस्तावेज मसौदाहरूलाई फिर्ता ल्याऊ भनेर हामीले अहिलेको सरकारलाई बारम्बार भनिरहेका छौँ। अहिले पनि ती ड्राफ्टहरू जस्ताको तस्तै अवस्थामा छन्। त्यसले गर्दा कुनै सरकार निश्चितलाई सोच्दिने भन्दा पनि यो शासकीय मानसिकताले चाहिँ यसलाई नियन्त्रण गर्न खोज्छ भन्ने अनुभूति नेपालका पत्रकारहरूले पत्रकार महासङ्घले गर्नुपर्ने अवस्था छ।
हजुर, जस्तो तपाईँले भन्नुभयो कि सरकारमा जो हुन्छ, सत्तापक्ष जो हुन्छ, अथवा व्यापारी नवधनाढ्यहरूले चाहिँ यस्तो किसिमको दबाब पत्रकारहरूलाई दिइरहेका छन् भनेर, यो अवस्थाले चाहिँ पत्रकारिता अथवा सञ्चार माध्यम चाहिँ जसले कन्ज्युम गर्नुहुन्छ, एउटा आम मानिस, त्यसलाई चाहिँ के फरक पर्छ अथवा के असर पर्छ जस्तो लाग्छ?
नागरिकहरूले जुन ढङ्गको सूचना मिडियाबाट अपेक्षा गरेका हुन्छन्, त्यसले गर्दा ट्रान्सप्यारेन्ट र ब्यालेन्स र तपाईँको निष्पक्षता, होइन, जस्तो छ त्यस्तै सूचना अपेक्षा गरिराखेका हुन्छन्। पत्रकारहरू डरको त्रासमा रहेर डर धम्की सहिँदै लेख्दै गर्दाखेरि त्यो डरले रियल पिक्चर प्रेजेन्स गर्न चाहिँ कहीँ न कहीँ रोक्छ। त्यसले गर्दा सेल्फ सेन्सरसिपका लागि पत्रकारहरू बाध्य हुन्छन्। जब सेल्फ सेन्सरसिप नेगेटिभ सेन्समा पत्रकारहरूले चाहिँ तपाईँ बाध्य हुन्छन् र रियल पिक्चर दिनका लागि पत्रकारहरू डराउनु पर्ने अवस्था हुन्छ भने कन्ज्युमरहरूलाई त रियल सूचना पाउन समस्या भयो। रियल सूचना पाउन समस्या भएपछि उहाँहरूले त्यो सूचनाका आधारमा गर्ने प्लान लिने स्ट्राटेजीहरू नै फेल हुने भयो। त्यसले गर्दा पत्रकारहरूलाई धम्काइनु, प्रेसलाई निष्पक्ष खबर निष्पक्ष कुराहरू चाहिँ सार्वजनिक गरेर नदिनु भनेको त त्यसरी भन्नुहुन्छ भने नागरिकहरूलाई सही सूचना नदिएर उनीहरूलाई पनि आफ्नो फ्युचरका प्लान गर्दाखेरि चाहिँ समस्यामा राख्नु नै हुन्छ।
SBS नेपाली मोबाइल अनलाइन र रेडियोमा,
र यो अब नेपालको रिपोर्ट पनि सुनिहाल्नुभयो र अब एसपिएस नेपाली कहाँ कहाँ छ भनेर पनि थाहा पाइहाल्नुभयो, होइन। तपाईँले चाहिँ आफ्नो अब मोबाइलमा यो एसपिएस रेडियोको निशुल्क एप डाउनलोड गरेर पनि हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। त्यसै गरेर हाम्रो वेबसाइट sps.com.au/nepalima गएर कार्यक्रममा प्रसारण भएका सम्पूर्ण विषय, त्यसबाहेकका अन्य विषयहरू पनि त्यहाँ प्रकाशित रहेका छन्। ती विषयहरू पढ्न र सुन्न सक्नुहुनेछ। अब यति भन्दै चाहिँ, अस्ट्रेलियामा पछिल्लो समयमा ब्लड ब्याङ्कमा रगत अभाव हुने चिन्ता व्यक्त गरिएको बारे कुरा गरौँ। त्यसै पनि चाडपर्वको मौसमले रक्तदानका लागि चुनौती खडा गरिदिन्छ। मानिसहरू पारिवारिक भेटघाट र घुमघाममा व्यस्त हुन्छन्। अस्ट्रेलियाका विभिन्न राज्यहरूमा COVID-19 संक्रमितको संख्या बढेसँगै रक्तदानमा का लागि समय लिएका मानिसहरूले आफ्नो प्रतिबद्धता पूरा गर्न सकेनन्। रेड क्रस यतिखेर मानिसहरूलाई रक्तदान गर्नका लागि आह्वान गरिरहेको छ। रेड क्रसले यतिखेर January 3 अगाडि करिब 3,200 दाताहरूलाई रक्तदान गर्नका लागि अनुरोध गरिरहेको छ। सहकर्मी कृष्ण पोखरेलबाट यो रिपोर्ट।
त्यसै पनि चाडपर्वको समयले रक्तदानका लागि चुनौती खडा गरिदिन्छ। मानिसहरू पारिवारिक भेटघाट र घुमघाममा व्यस्त हुन्छन्। तर यसपालि COVID-19 कारण पनि मानिसहरू रक्तदानका लागि त्यति इच्छुक देखिएनन्। कतिपय राज्यले प्रवेशका लागि PCR जाँच अनिवार्य गरेको र संक्रमित निकट आएका मानिसहरूको संख्या पनि बढेपछि COVID-19 जाँचको रिपोर्टका लागि मानिसहरूलाई लामो समय पर्खनुपर्ने अवस्था छ। रेड क्रस लाइफ ब्लड सेन्टर नेटवर्ककी प्रमुख क्याथ स्टोन भन्छन् कि बिदाको समय र नयाँ भेरिएन्ट ओमिक्रनको आगमनसँगै जाँच र क्वारेन्टिन बस्नुपर्ने नियमहरूका कारण धेरै मानिसले रक्तदानका लागि मिलाएको समयमा प्रतिबद्धता पूरा गर्न सकेनन् र रद्द गर्न पुगे।
It's the holiday season and many of our donors are making plans to see their families and do other things, and we're asking other people to step in and think about donating. It takes 1 hour to come and donate blood, and it gives life and hope to somebody and their family. Blood will go to many patients, those that have been involved in trauma events, those that are having surgery, young mums and children, and many people having cancer treatment throughout the period.
रक्तदानका लागि बुकिङ गरेका आधा जति मानिसहरू आएनन्, यसको अर्थ उनीहरूको स्थान लिनका लागि नयाँ दाताहरूको आवश्यकता छ। रेड क्रसले जनवरी 3 तारिक अगाडि करिब 3200 दाताहरूलाई रक्तदान गर्नका लागि अनुरोध गरिरहेको छ, जसमा ओ र ए रगत समूहको माग उच्च छ। अस्पताल भर्ना भएका 90% मानिस यी रक्त समूहका हुने भएकाले पनि प्रत्येक हप्ता यसको माग उच्च नै रहन्छ। स्टोन भन्छन् कि विभिन्न कारणका लागि रगतको माग उच्च रहन्छ र कोही रक्तदानका लागि इच्छुक छ भने आफू योग्य रहे नरहेका बारेमा सेन्टरमा सम्पर्क गरेर जान्न सकिन्छ।
A blood donation is needed every 18 seconds in Australia, and one in three of us will need blood or blood product in our lifetime. If you're aged between 18 and 75 and feel fit and well, if you're not waiting for the test results for COVID test or are in self-isolation, then please check our eligibility quiz online at lifeblood.com.au.
क्विन्सल्यान्ड र न्यू साउथ वेल्समा सबैभन्दा बढी रक्तदाताहरूको आवश्यकता पर्दछ। प्रत्येक राज्यलाई थप 1000 रक्तदाताहरू पनि आवश्यक पर्छ। भिक्टोरिया, ताजमेनिया र साउथ अस्ट्रेलियाको रक्त सम्बन्धी सेवा हेर्ने हेलेन वाल्स भन्छन् कि निरन्तरको आपूर्ति निकै आवश्यक छ।
During this particular period, into the new year, we do need to replenish blood stock to ensure there's an ongoing supply for patients. But the other issue for us is that one part of our blood called platelets, it only lasts for 7 days. And platelets are a vital clotting agent. So they're used in emergencies and cancer treatment. And it takes 4 donors to make this one bag, which is why we need a constant supply to ensure care for patients. And that's why we're open right throughout the holiday period.
Walsh भन्छन् कि सामान्य रक्त समूह भएका मानिसहरूलाई पनि रक्तदान गर्नका लागि प्रोत्साहन गरिँदैछ। उनका अनुसार वर्तमान समयमा आदिवासी पोलिनेसियन मूलका मानिसहरूलाई रक्तदाताहरूको विशेष आवश्यकता छ।
We want to make sure that Australia's blood supply reflects the population. There are actually over 300 different blood types, and we often need we can often struggle to find a blood type for a particular patient. So it's really important that we do have a very diverse blood supply, and that means having a diverse panel of blood donors. In particular, at the moment, we are looking for Polynesian donors, people of Polynesian descent, and we have been looking for those for a couple of months now. So if anybody is of Polynesian background, we would encourage them to come into one of our donor centres and donate blood.
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष रक्तदानको विषयमा अभियान नै चलाउने गरेको छ। रगतको अभाव विकासोन्मुख देशहरूमा तीव्र रूपमा बढेको छ। विश्व स्वास्थ्य संगठन भन्छ कि करिब 42% रगत उच्च आय भएका देशहरूमा सङ्कलन हुन्छ। विश्वको जनसङ्ख्याको अनुपात हेर्ने हो भने त्यहाँ केवल 16% मात्रै जनसङ्ख्याको बसोबास छ। सन् 2021 रक्त आपूर्ति सुनिश्चित गर्न युवाहरूले खेल्न सक्ने भूमिकामा केन्द्रित थियो र यहाँ बङ्गलादेशका राज जस्ता युवा मानिसहरू पनि छन् जसले 18 वर्षको उमेरदेखि नै रक्तदानमा सहभागी भएका छन्। गत वर्ष राजले विश्व स्वास्थ्य संगठनलाई भनेका थिए कि बङ्गलादेशको बङ्गुरा अस्पतालमा उनी निरन्तर रक्तदान गरिरहेका छन् र उनले रक्तदानमा सहभागी भएर जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्न सबैलाई अनुरोध पनि गरेका छन्।
Being in the youthful years of my life and in the prime of my health, as of now, I make it a point to donate blood once in a 3 months. Also, I intend to donate blood as long as I am healthy. So I request you all in general to participate in blood donation and to play an important role in saving lives.
र रक्तदान गरेर जीवनदान गर्नको लागि आग्रह गर्दै गरेको यो रिपोर्ट तपाईँले हाम्रो वेबसाइटमा sps.com.au/nepalima प्राप्त गर्न सक्नुहुनेछ। त्यसै गरेर त्यसको लिङ्क हामीले फेसबुक र ट्विटरमा @sps nepalima पनि राखेका छौँ। र अब चाहिँ विश्राम लिउँ र विश्रामपछि फेरि अन्य विषयवस्तुहरू लिएर उपस्थित हुनेछु। र यो विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द। तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम। र अब यो नयाँ वर्ष होइन, नयाँ वर्ष 2022 हामी रहिरहँदाखेरि चाहिँ एकपटक अब सन् 2021 के के भयो भन्ने बारेमा पनि कुराकानी गर्नेछौँ कार्यक्रम अवधिभर भनेर अघि नै त जानकारी दिइहालेँ। त्यसैले अब चाहिँ एकपटक आर्थिक क्षेत्रका लागि कस्तो रह्यो त सन् 2021 भन्नेबारे कुरा गरौँ। सन् 2021 आर्थिक र व्यावसायिक दृष्टिकोणबाट निकै असामान्य किसिमको रह्यो। महामारीको दोस्रो वर्ष चलिरहँदा पनि घरहरूको भाउ र सेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो। सरकारबाट ठूलो आर्थिक सहयोग आउनु र अत्याधिक न्यून ब्याजदरका कारण सम्पत्ति मूल्यमा वृद्धि भयो। तर ठूलो मागहरूका बीच जब विश्व अर्थतन्त्र फेरि पूर्ण सक्रिय हुँदैछ र व्यवसाय तथा कारखानाहरू कोभिडयुक्त संसारसँग अभ्यस्त हुन थालेका छन्, केटु एसेट म्यानेजमेन्टका जर्ज बर्बर्स भन्छन्, यस अवस्थामा वस्तु तथा सेवाहरूको मूल्यमा वृद्धि वा मुद्रास्फीति देखिन थालेको छ।
Global inflation, again, it's driven by those supply chain disruptions that are very, very severe. And it can be anything from lumber prices to transport costs from shipping containers being passed on to energy prices, which are hitting some real key points of challenge. For example, shortage of diesel, underinvestment, high demand, etc.
यसले गर्दा विश्वका केन्द्रीय ब्याङ्कहरूले आर्थिक सहायता प्याकेजहरू दिन बन्द गरे भने आधिकारिक ब्याजदरहरू पनि बढ्ने तर्खरमा छन्। बजारमा मुद्रास्फीतिका चर्चा चलिरहँदा सेनेका फाइनान्सियल सल्युसन्सका ल्युक ल्यारेटी भन्छन्, क्षेत्रीय राजनीतिले पनि 2021मा प्रमुख भूमिका निर्वाह गर्यो।
From the 220% export tariffs put onto wine growers to the 80% tariff put onto barley to the Prime Minister's comments around the COVID-19 investigation, arguably the relationship with China has never really been worse. You throw in the sort of second and third derivative impacts potentially from a collapse of Evergrande and the broadening impacts of a slower Chinese growth story. It can have some serious and relevant impacts on the Australian economy.
यस्ता केही कारणहरूले अस्ट्रेलियाको अर्थतन्त्रमा असर पर्ने बताइँदा रिजर्भ ब्याङ्कले भने आगामी दिनमा देशको अर्थतन्त्रमा 5.5% वृद्धि हुने विश्वास व्यक्त गरेको छ। वेबस्टोन क्यापिटल के क्याथरिन अल्फ्रे भन्छन्, देशको अर्थतन्त्र अब व्यवसाय र उपभोक्ताहरूद्वारा चलायमान हुनेछ।
Australians have saved like $84 billion in the September quarter during lockdown predominantly. And I think that bodes really well for 2022 in terms of the fact that, two-thirds of the economy is driven by the consumer. And if consumers have a lot of savings, they're clearly going to be spending it through 2022. So that's quite supportive for the earnings outlook for 2022 and therefore the stock market.
र अब सेयर बजारको कुरा गर्दाखेरि यो क्षेत्र चाहिँ मर्जर र अधिग्रहणका गतिविधिले भरिपूर्ण रहे, जसमध्ये केही त अहिलेसम्मकै सबैभन्दा ठूला थिए। जसमध्ये $39 अर्ब बाइ नाउ पे लेटर सेवा प्रदायक आफ्टर पेलाई अमेरिकी रकम भुक्तानी सम्बन्धी ठूलो कम्पनी स्क्वायरले किन्यो, जसको नाम चाहिँ अहिले परिवर्तन गरेर ब्लक राखिएको छ। त्यस्तै सिडनी एभिएसन एलायन्सले $32.60 सिडनीको विमानस्थल किनेपछि नयाँ रेकर्ड बन्यो। यसबारे क्याथरिन अल्फ्रे भन्छन्,
it suggests that what underlying, confidence from boards and management teams in order to take advantage of cheap debt, interest rates at record low, their balance sheets are in good shape. And so they can see that, they can look for growth opportunities.
त्यस्तै बिएचपीले पनि आफूलाई हरित ऊर्जामा केन्द्रित गर्ने भन्दै आफ्ना पेट्रोलियम सम्पत्ति वुडसाइडलाई बेच्यो, जुन चलन बजारमा सर्वत्र देखियो, भन्छन् बर्मन इन्भेस्ट कि जुलियाली।
And that's not only being driven by retail clients, but it's being driven by the highest levels of government policy, as well as how institutional funds are flowing. And no doubt this is a structural shift that's going to impact us for many decades.
त्यस्तै मकस टुडेका हेनरी जेनिङ्स वर्ष सन् 2022 कस्तो हुनेछ भन्ने बारे आफ्नो धारणा यसरी राख्छन्।
I think the year ahead is going to be more volatile. There's a number of political issues on the horizon. We've got the federal election, we've got midterms in the US, and we've got central banks dealing with that inflation.
र अब यो आर्थिक वर्ष कस्तो रह्यो सन् 2021 यो वर्ष कस्तो रह्यो भनौँ, आर्थिक वर्ष भन्दाखेरि पनि, र आगामी दिनहरूमा कस्तो रहनेछ त भन्ने अर्थतन्त्र भन्ने बारेमा प्रस्तुत यो रिपोर्ट पश्चात अब फेरि पनि आर्थिक विषयलाई नै निरन्तरता दिउँ।
एसबिएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा सेयर गर्नुहोस्।
र अब आर्थिक विषयलाई नै निरन्तरता दिने भनेको चाहिँ अब आज महिनाको पहिलो आइतबार, त्यसैले हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग पनि कुरा गर्ने समय भएको छ। र अब तपाईँको केही प्रश्नहरू छन् भनेदेखि 0429996263 हामीलाई पठाउन सक्नुहुनेछ र हामी त्यो प्रश्न चाहिँ विश्वास भट्टराई समक्ष राख्नेछौँ। यति भन्दै अहिले प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ विश्वासजी। विश्वासजी स्वागत छ सर्वप्रथम त। अनि अब कसरी यो नयाँ वर्ष कस्तो भयो? नयाँ वर्षको धेरै धेरै शुभकामना पनि छ।
हजुर नमस्कार, हाम्रो सबै श्रोताहरूलाई पनि म यो नयाँ वर्षको शुभकामना दिन चाहन्छु। हजुर, अब यो अब नयाँ वर्षको अन्त आयो होइन हजुरको, अब यो वर्ष चाहिँ अलिकति हाम्रो 2021 चाहिँ लट अफ चेन्जेस आयो, स्पेसली इन्डस्ट्रीमा है, अब प्रपर्टी मार्केट र फाइनेन्समा दुवैमा। अब समरीमा भन्दाखेरि हेर्नुहोस्, सबभन्दा ठुलो कुरा आई थिङ्क कोभिडको पेन्डेमिकले गर्दाखेरि अब अलिकति अलिकति सिनारी चाहिँ अलिकति डिफ्रेन्ट छ होइन, लट अफ स्टपेज भयो, तपाईँको रिस्टार्ट जस्तो कुराहरू भए। अब यसबाट पोजिटिभमा चाहिँ के भएको छ भन्दाखेरि अभियसली प्रपर्टी प्राइस चाहिँ सिडनीमा अब एकदमै बढ्या छ, सिडनी मात्रै नभनौँ होला अस्ट्रेलियन सिटीमा समर बिट्विन 15-25% को ग्रोथ हामीले देखेको छौँ। अब त्यो बाहेक मोर्गेज इन्डस्ट्रीको कुरा गर्दा चाहिँ तपाईँको अब डेट कभर रेसियो भनेर लेन्डिङ रेस्ट्रिक्सनको अलिकति इम्प्लिमेन्टेसन भएको कारणले गर्दाखेरि 5-7% भेरिएसनमा चाहिँ बरोसहरूलाई इम्प्याक्ट परेको छ। अब त्यो बाहेक अरू कुरा गर्दाखेरि थ्रु आउट द इयर इन्ट्रेस्ट रेटको चाहिँ स्टेबिलिटी छ, तर लेटर हाफमा चाहिँ हामीले के देख्यौँ भने फन्डिङ प्रेसरको कारणले गर्दाखेरि ब्याङ्कहरूले सर्ट टर्म भन्दा पनि लङ टर्म, सर्ट टर्म र मिडियम टर्म र लङ टर्म भनौँ मोरली, त्यसमा चाहिँ फिक्स रेटको इन्ट्रेस्ट रेट बढेको देखिया छ। त्यो कुराहरूले गर्दाखेरि अलिकति यो वर्ष चाहिँ हामी डिस्पाइट द पेन्डेमिक अस्ट्रेलियन मार्केटमा चाहिँ इकोनोमिक कन्डिसन स्टेबल भएको कारणले गर्दाखेरि चाहिँ हामीले धेरै नै एक्टिभिटी देखेको छौँ।
ए अँ त्यही त, अब तपाईँले पनि भनिहाल्नु भयो होइन, घर जग्गा कारोबारमा त रेकर्ड नै बन्यो है सन् 2021
वन्स इन अ लाइफ टाइम फेनोमेना हामीले देखेका हो। यो जेनरली 20-30 इयर्समा एकचोटि देखिने ट्रेन्ड हो, त्यो चाहिँ अब विटनेस गरियो भनौँ न यसपालि।
अब के अब आउँदो समयमा चाहिँ यसमा अलिकति केही मत्थर हुँदै जाने हो, यो आपूर्ति बढ्न थालेपछि घर जग्गामा कस्तो छ यसको अब फ्युचर चाहिँ भनौँ न?
अब 2022 हामीले यसो क्रिस्टल बल हेर्दाखेरि हामीले के देख्छौँ भन्दाखेरि अझै पनि डिमान्डले अझ पनि ड्राइभ गरेको मार्केट छ अस्ट्रेलियामा है, त्यसले गर्दाखेरि प्रपर्टीहरू अहिले पनि हामीलाई लाग्छ 2020 पनि ग्रोथै हुन्छ होला। अब त्यो रेसियो त्यो अनुपातमा नहोला, तर हामीले 6-8% ग्रोथ चाहिँ चाहे होल अस्ट्रेलियनमा फोरकास्ट गरेको छौँ। आई थिङ्क त्यो चाहिँ हुन्छ नै जस्तो देखिन्छ। अब एक दुईवटा कुराहरू 2022 हामीले के देख्न सक्छौँ भन्दाखेरि अभियसली तपाईँलाई थाहा छ अमेरिकनको फेरि यो कोभिडको केसले गर्दाखेरि सप्लाई डिस्ट्रप्सनको चान्सेस छ, त्यसले गर्दाखेरि हामीलाई लजिस्टिकली या भनौँ न स्पेसली ट्रान्सपोर्टेसनदेखि लिएर सप्लाई चेनमा चाहिँ इस्यु आउने हुनाले मेटेरियलदेखि लिएर र मेटेरियलको सर्टेजले गर्दाखेरि इन्फ्लेसन र प्राइस हाइक चाहिँ देख्छौँ होला। र यो कारणले गर्दाखेरि नै सप्लाईमा पनि कन्जेसन आउने हुनाले प्रपर्टी प्राइस अझ पनि माथि नै जान्छ जस्तो देखिन्छ। त्यो बाहेक अभियसली अस्ट्रेलियामा इन्फ्लेसनको अहिले हिट भइरहेको कारणले गर्दाखेरि अबले हामीले के देखिरहेछ भने 2022 नभए पनि 2023 अर्लीतिर चाहिँ इन्ट्रेस्ट रेट चाहिँ रिजर्भ ब्याङ्कले अलिकति बढाउन चान्सेस बढी देख्छौँ। यसको अहिले प्रत्यक्ष एक्जाम्पल तपाईँले ब्याङ्क अफ इङ्ल्यान्डमा पनि देख्नुभयो होला, यो डिसेम्बरको टाइममा ब्याङ्क अफ इङ्ल्यान्ड चाहिँ अब डेभलप कन्ट्रीमा भनौँ न फर्स्ट ब्याङ्क हो जसले कि इन्ट्रेस्ट रेट राइज गरेको छ, 0.10% र 0.25 राइज भएको छ। यो गर्नुको सबभन्दा ठुलो कारण चाहिँ इन्फ्लेसनलाई चेक गर्न हो, जबकि अहिले यस वर्ष इङ्ल्यान्डको इन्फ्लेसन 5.1% छ भने नेक्स्ट इयरको लागि 6% फोरकास्ट गरिएको छ। र इन्फ्लेसन अहिलेको केसमा इङ्ल्यान्डमा मात्रै नभएर युएसमा पनि 6% छ र हुनसक्छ अस्ट्रेलियामा पनि अबाउट 5% हिट गर्ने चान्सेस धेरै देखिया छ नेक्स्ट इयर, त्यही भएर हामीले यो अलिकति माइन्डफुल हुनुपर्छ।
अर्को अलिकति अस्ट्रेलियाले पनि त्यो इङ्ल्यान्डको जुन उसले सुरुवात गर्यो भनौँ न होइन, एउटा अब प्रमुख केन्द्रीय ब्याङ्क मध्येमै पर्ने इङ्ल्यान्डको ब्याङ्कले, अब यस्तो बेलामा चाहिँ अब अस्ट्रेलियाले यो मार्ग पछ्याउने यो वर्षमा चाहिँ चान्स कतिको देख्नुहुन्छ? तपाईँले 23 त देख्नुभयो होइन, अहिले चाहिँ कतिको छ?
आई थिङ्क 22 जहाँसम्म हामीलाई लाग्छ अहिलेको डिटरेन्ट कन्डिसन, अब हाम्रो इलेक्सन पनि छ नेक्स्ट इयर होइन, त्यसपछि अमेरिकनको इस्यु छ, इकोनोमीको रिकभरी मोडमा छ, सप्लाई चेनको लजिस्टिकली जहाँसम्म, अनि हाम्रो भनौँ न इन्फ्लेसन चाहिँ यो वर्ष इङ्ल्यान्डमा या युएसमा जस्तो रेट भइसकेको छैन, त्यही भएर जहाँसम्म लाग्छ नेक्स्ट इयर चाहिँ हामी प्रोबब्ली अरेन्जमा बस्छौँ होला र बढिहाल्ने चान्सेस छैन, वार्निङ चाहिँ डेफिनेटली आउला। जहाँसम्म हामीलाई लाग्छ 2023 को अर्लीमा चाहिँ हुन्छ होला, 2022 चाहिँ रिजर्भ ब्याङ्कको इन्ट्रेस्ट चाहिँ नबढ्ला, तर जहाँसम्म हामीलाई लाग्छ ब्याङ्कहरूको अब फिक्स रेटहरू चाहिँ बिस्तारै फेरि पनि बढ्ने चान्सेस चाहिँ देख्छौँ हामीले 2022 चाहिँ।
हजुर, अनि अन्य केही कुरा अघि भन्दै हुनुहुन्थ्यो नि, केही अन्य कुराहरू, केही महत्त्वपूर्ण चेन्जहरू?
हजुर, एक दुईवटा कुराहरू, अब चेन्जेसहरू के आउँदैछ भन्दाखेरि 2023-22 स्पेसली चाहिँ अब यो एप्राको अस्ट्रेलियन क्यापिटल एडुकेन्सी भन्ने एउटा नयाँ ब्यारोमिटर निकालिएको छ, त्यसले गर्दाखेरि लेन्डिङमा अलिकति मेन ब्याङ्कहरूलाई चाहिँ फन्डिङ रिक्वायरमेन्टको प्रब्लम आउन सक्ने हुनाले त्यसले गर्दाखेरि बरोइङ कस्टमा अलिकति प्रेसर पर्छ जस्तो लाग्छ। अब त्यो सायद बाहेक अब तपाईँले 2021 देख्नुभयो होला लट अफ मर्जर एन्ड एक्विजिसन भएको छ। एउटा कुरा के भएको छ भने अस्ट्रेलियामा अहिले गएर ब्रोकरहरू भनौँ न, जहाँ कि ब्याङ्कबाट डाइरेक्ट जानुभन्दा ब्रोकरबाट जसले लोन गर्छ त्यो चाहिँ ओभर 60% भएको छ, त्यो भनेको चाहिँ अझसम्मको रेकर्ड लेभल हो। यो हुनुको एक दुईवटा कारण के छ भन्दाखेरि अहिले हामीले के देखिरहेछ भने ब्रोकर मार्केटमा धेरै मर्जर्स एन्ड एक्विजिसन भइरहेछ। जस्तै फर इक्जाम्पल तपाईँलाई दिँदाखेरि अहिले मेन प्लेयर भनेको तपाईँको रियल इस्टेट डोमेनको कुरा गरौँ, डोमेनले अहिले दुईवटा अझै फाइनेन्स र लेन्डिङलाई एक्वायर गरिरहेछ। त्यस्तै गरी रियल इस्टेट अर्को डोमिनेन्ट प्लेयर हो प्रपर्टी मार्केटमा, त्यसले मोर्गेज लाइन र स्मार्ट लाइन छ, अर्कोतिर लोन मार्केटले तपाईँको प्लान र चोइस एग्रिगेसन ल्याएको छ। त्यो भने के भएको छ भन्दाखेरि अहिले तिनवटा या चारवटा मात्रै मेजर प्लेयर मोर्गेज मार्केटमा देखिन्छ। यो मर्जर हुनुको के कारण हो भन्दाखेरि एक्चुली यो ओपन ब्याङ्किङको टेक्नोलोजी भन्ने कुरा नेक्स्टचोटि मोर्गेजमा आउँदैछ। यो भने मतलब चाहिँ के हो भन्दा रियल टाइममा सबले सबको डाटा तपाईँले अभाइलेबल हुन्छ। फर इक्जाम्पल तपाईँले कुनै पनि ब्याङ्कमा एकाउन्ट छ भने तपाईँको त्यो एकाउन्टको एक्टिभिटी, अर्को ब्याङ्कको क्रेडिट कार्ड, सबै कुरा चाहिँ ट्रान्सपेरेन्ट हुने यो ओपन ब्याङ्किङको सिस्टम बन्दैछ। त्यसले गर्दा हामीले के देखाएको छ भने अपरेटिङ कस्टदेखि लिएर यो सिस्टमको लागि पैसा खर्च गर्नुपर्ने र इन्भेस्टमेन्ट युज हुने कारणले गर्दाखेरि त्यो अपरेटिङ कस्टको कमको कारणले गर्दा पनि यो मर्गेज एक्विजिसन बढी भएको देखेछ। जब यो सिस्टम आउँछ यसबाट फाइदा के हुनसक्छ भन्दाखेरि हाम्रो बरोवरहरू जस्तो हामी जस्तो लेमेन मान्छेहरूलाई चाहिँ जुन अहिले मोर्गेजमा देखिरहनु भएको छ तपाईँले लोन एप्लाई गरी 7-10 वर्किङ डेजसम्मको वेटिङ छ, त्यो चाहिँ छिटो हुने चान्सेस छ। त्यो कुरा चाहिँ पोजिटिभ हुनसक्छ होला। आई थिङ्क न्याबले पनि अस्ति कुरा गरेको थियो, न्याब भनेको प्राइमेरी ब्याङ्क, उसले चाहिँ 1-2 ल्याउने कुरा गरिरहेछ। आई थिङ्क त्यो चाहिँ हामीले डाइरेक्ट बेनिफिट 2022 चाहिँ यो सर्भिस हाम्रो जुन सर्भिस लेभल भन्छ त्यो चाहिँ कम हुने देख्छौँ। अब त्यो
हजुर
किनभने अब ट्रान्सप्यारेन्ट भएपछि आई थिङ्क त्यो कुरा चाहिँ टेक्नोलोजी नै डिसाइड गर्छ। अहिलेको जस्तो म्यानुअल डाटा इन्टरप्रिटेसन गर्नुपर्ने जरुरी नहुनसक्छ अब छिटै नै। अब अर्को कुरा भने मैले अघि भने जस्तो इन्ट्रेस्ट रेटको मामलामा चाहिँ अब तपाईँले फिक्स रेट गर्न सोचिरहनु हुनु भएको छ भने कसैले अब मिड नेक्स्ट इयरदेखि इन्ट्रेस्ट रेट अलिकति माथि क्रिप हुन जाने देखिन्छ। त्यो बाहेक आई थिङ्क अब हेर्नुहोस् पेन्डेमिकको फेरि अल्ला आइरहेछ, त्यसले गर्दाखेरि मैले भनिहालेँ इन्फ्लेसन फेरि बढ्ने चान्सेस छ। तर त्यो बाहेक अरू खासै हामीले मेजर चेन्जेस चाहिँ 2022 चाहिँ देख्दैनौँ अरू
है। अब त्यही अब हामी अब सबर्बहरूको बारेमा होइन कस्तो छ यो के अरे अब कस्तो देख्नुहुन्छ प्रोफाइल भन्ने बारेमा हामी अब आगामी कार्यक्रममा कुरा गरौँला, अब अर्को महिनाको कार्यक्रममा, किनभने अब योपल्ट चाहिँ अलिकति ओभरअल वर्षलाई, विगतको वर्ष र अब अहिलेको वर्तमान वर्षलाई हेऱ्यौँ। धेरै धेरै धन्यवाद विश्वासजी यो कुराकानीको लागि अनि यो समयको लागि।
हस् धन्यवाद।
हजुर हस् भाइ, र उहाँ हुनुहुन्थ्यो विश्वास भट्टराई, हामीसँग अब त्यही सन् 2021 का प्रमुख अब आर्थिक गतिविधिहरूका बारेमा कुरा गर्दै, त्यसै गरेर सन् 2022 चाहिँ जुनमा चाहिँ हामी अहिले रहेका छौँ यसमा के कस्ता परिवर्तनहरू देख्न सकिन्छ भन्ने बारेमा कुरा गर्दै, उहाँले दिएका जानकारीहरू चाहिँ सामान्य प्रकारका हुन् भन्न पनि चाहन्छौँ, र अब त्यस्तो एकदमै स्पेसिफिक सजेसन उहाँले नदिए तापनि यदि त्यहाँबाट केही तपाईँले लिन खोज्नु भएको छ भने चाहिँ उहाँका त्यहाँ सामान्य प्रकारका सुझावहरू भन्दाखेरि पनि आफ्नै आर्थिक सल्लाहकारसँग कुरा गर्दाखेरि बेस्ट हुन्छ भन्न चाहन्छौँ। यति भन्दै चाहिँ अब ब्रेक लिउँ र ब्रेकपछि अन्य विषय पनि बाँकी छन्। र यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई, र अब सन् 2021 नै फर्केर हेर्ने क्रमलाई जारी राखौँ होइन। अब गत हप्ता चाहिँ हामीले भन्दाखेरि पनि बिहिबारको कार्यक्रममा चाहिँ हामीले सन् 2021 तपाईँलेहरूले रुचाउनु भएका हाम्रा केही रिपोर्टहरू प्रस्तुत गरेका थियौँ। आज भने यस बितेको सालको अप्रिल महिनादेखि फर्केर हेर्न चाहन्छौँ, कोरोना भाइरसदेखि महिला जागरुकताका यी रमाइला अंशहरू अबको प्रस्तुतिमा।
अब लागौं श्रोतावृन्द सन् 2021 को अप्रेल महिनातर्फ। सगरमाथा चढेका र नेपालमा पुगेका केही अस्ट्रेलियालीहरूले सन् 1982 शुरू गरेको अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीले क्यानबेरामा रहेका नेपाली तथा अस्ट्रेलियालीहरूबीच पुलको काम गरिरहेको छ। हामीले उक्त संस्थाका त्यस बेलाका अध्यक्ष आदर्श जङ पाण्डेसँग कुराकानी गरेका थियौँ।
कहिलेकाहीँ कस्तो हुन्छ भने दुई वर्षपछि एकजना नेपाली भेटिन्छ अनि आदर्श तपाईँलाई थाहा छ तपाईँको कारणले गर्दाखेरि मैले मेरो फर्स्ट जब पाएको हो नि क्यानबेरामा भन्दाखेरि त्यो हिसाबले चाहिँ त्यो बेलामा सेटिस्फ्याक्सन हुन्छ जब चाहिँ यु नो समथिङ इज ह्यापनिङ बिकज यु आर देयर।
प्राकृतिक प्रकोपका कारण दुःखमा परेकाहरूलाई प्रत्यक्ष मद्दत गर्दै आएका न्यू साउथ वेल्स आपतकालीन सेवा अन्तर्गतका स्वयंसेवक दिला खरेलले सबैलाई आफ्नो फ्री टाइममा भोलिन्टियरिङ गर्न आग्रह गरेका थिए।
तपाईँले आफ्नो व्यक्तिगत जीवन, पारिवारिक जीवन, आफ्नो पेसा व्यवसायलाई काम नगरिकन यदि तपाईँले फुर्सदको समय निकालेर गर्न सक्नुहुन्छ भने चाहिँ नम्बर वान प्रायोरिटीमा राख्न चाहिँ म सबैलाई अनुरोध गर्छु।
त्यस्तै डार्विनमा मे महिनाको 29 तारिकमा नेपाल फेस्टिभल आयोजना भएको थियो। कोरोना भाइरस महामारी यता हुन गइरहेको त्यो पहिलो नेपाली महोत्सवमा करिब 10,000 भन्दा बढी मानिसहरू आउने पनि अनुमान गरिएको थियो र त्यसै विषयमा हामीले फेस्टिभलका संयोजक भैरव योगीसँग गरेको यो कुराकानीको छोटो अंश।
यसले चाहिँ जस्ट एउटा फेस्टिभल मात्रै गर्दाखेरि भन्दा पनि आई थिङ्क जतिखेर पनि हामीहरू कहाँबाट आएको र हामीहरू कसरी आएको भन्ने कुराहरू हामीहरूको मातृभूमिमा कहिले पनि बिर्सिनु हुँदैन है।
अब लाग्दैछौँ हामी जुन महिनातर्फ र भुटानदेखि नेपालसम्म र नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा सङ्गाली ताजमेनियाकी आशना देवकी थापाले आफ्नो स्वर्गीय हजुरबुवाको बारेमा एउटा किताब लेखेकी थिइन् र आफ्नो हजुरबुवाको यादमा हामीसँगै उनले केही शब्दहरू बाँडेकी थिइन्।
र भन्नुहुन्थ्यो खोला, नाला, ताल, तलाउ, पोखरी, झरना, फुल, बोट बिरुवा अनेक अनेकमा र मुख्य बाबा आमामा भगवानको बास हुन्छ भनेर।
त्यस्तै भिक्टोरियामा नेपाली मौलिकता झल्कने पगोडा शैलीको पहिलो मन्दिर स्थापना भएको थियो। आफ्नी दिवंगत छोरीको सम्झनामा मेलबर्न निवासी उमेश लाल तथा उनकी श्रीमती ज्यास्मिन श्रेष्ठले गणेश स्थानको निर्माण गरेका थिए र सन् 2018 श्रेष्ठ दम्पतिले आफ्नी कान्छी छोरी बृष्टि श्रेष्ठलाई ब्रेन क्यान्सरका कारण अल्पायुमै गुमाउन पुगेका थिए।
त्यो एक वर्षपछि हामीलाई कस्तो लाग्यो भने यो त भएन, मेरो हाम्रो छोरीलाई त सबैले बिर्स्यो, कसैले पनि छोरीको नामै लिन छोड्यो, कसैले पनि सुन्न नै चाहेन, अब के गर्ने यसलाई। हामीलाई यस्तो फिल भयो कि छोरीको नामको लागि केही गर्नुपर्छ भन्ने।
त्यस्तै जुलाई महिनाको सुरुवातमा हामीले अस्ट्रेलियामा घर वा अपार्टमेन्ट किन्न बैंकले वा अन्य वित्तीय संस्थाले कसलाई ऋण कति दिने भन्ने बारेमा कुरा गरेका थियौँ र बैंकमा ऋण लिन जाँदा नेपाली समुदायलाई चाहिँ के कुराले बढी समस्या पार्ने गरेको छ त, यसबारेमा हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको यो कुराकानी।
त्यसरी हाम्रो नेपाली समुदायमा सबभन्दा बढी इम्प्याक्ट परेको भनेको हाम्रो त्यो ढुकुटी खेल्ने क्रमलाई लिएर हो, किन ढुकुटीमा धेरै पैसा आउटगोइङ देखिन्छ।
अब अर्को प्रसङ्गतर्फ लागौँ। सन् 2021 अध्यक्ष पदका लागि एकजना पनि महिलाको उम्मेदवारी रहेको छैन र महिलाहरूलाई विभिन्न कारणवश मौका नदिनु नै यसको मुख्य कारण रहेको गैर आवासीय नेपाली सङ्घका केही सदस्यहरूको भनाइरहेको थियो र यो भनाइरहेको थियो सुकृति भट्टको।
अनि पार्टिसिपेट हुँदाखेरि पनि उहाँहरूको चाहिँ रोल्सहरू युजली एससिसी मेम्बर्सहरूमा धेरै भएर मेन डिसिजन मेकिङ प्रोसेस जहाँ हुन्छ जुन पोजिसन त्यहाँ चाहिँ डेफिनेटली कम छ। त्यो चाहिँ कुनै सिक्रेट होइन अनि वी हेभ टु एक्नोलेज द्याट। अब त्यसलाई चाहिँ हामीले कसरी चेन्ज गर्नेतिर चाहिँ आई थिङ्क अलिकति मोर फोकस चाहिँ गर्नुपर्ने जरुरी चाहिँ डेफिनेटली म पनि देख्छु।
अगस्त महिनामा COVID-19 विषम परिस्थितिमा आफ्नो आमा काममा जानु परेको र उनलाई संक्रमण हुन सक्ने भन्दै कक्षा 4 अध्ययनरत श्री पराजुलीले उत्तरी सिडनीकी स्थानीय सांसद फेलिसिटी विल्सनलाई पत्र लेखेकी थिइन्।
To stay home and not to go outside if you don't have anything important to do.
Mm-hmm.
Like visiting your friends is not important. Like that, but only if you want to go to do exercise and shopping. Yeah.
र यो भनाइसँगै, श्री पराजुलीको यो भनाइसँगै चाहिँ आज पनि कम्प्लिट भएर है रिपोर्ट हामीले कति धेरै रमाइला रोचक प्रस्तुतिहरू दिएका थियौँ भनेर आफैलाई तारिफ गर्ने रे। जे होस् होइन, अब आजको कार्यक्रमको समय सकिन लाग्यो, त्यसैले अब गीत सङ्गीततर्फ नै लागौँ। सज्जनराज वैद्यको स्वरमा सस्तो मुटु बोलको यो गीत सुनौँ।
यसका साथसाथै अब एसपिएस रेडियोको नेपाली कार्यक्रमबाट म सुनिता पोखरेल आज आइतबारको दिनबाट पनि बिदा चाहन्छु यो वर्षकै पहिलो कार्यक्रमबाट. अब फेरि हामी बिहिबार त भेट्ने नै छौँ. त्यतिन्जेलसम्मको लागि चाहिँ यो गीत सुन्नुहोस्, रमाइलो गर्नुहोस् होइन, अनि त्यसपछि अब बिहिबार भेटौँला है. हस्त, नमस्कार.
लाइक, सेयर र कमेन्ट गर्नुहोस्. एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.